सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
नमस्कार, नाग पञ्चमीको विशेष शुभकामना सँगै सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
र म सविन। आज यस नागपञ्चमी विशेष कार्यक्रममा हामी नेपालमा सर्पदंशको समस्या कतिको गम्भीर छ, सर्पदंशबारे सचेतना र रोकथामका प्रयासहरू किन महत्त्वपूर्ण छन् र नागपञ्चमीको सांस्कृतिक महत्त्वको बारेमा कुराकानी गर्नेछौँ।
र आज हामीसँग हुनुहुन्छ स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त चन्द्र ओझा। स्वास्थ्य मन्त्रालय अन्तर्गतकै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डाक्टर भक्त केसी, विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डाक्टर राजेश साम्भाजी राव पाण्डव, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेक्टर एवं सर्पदंश सम्बन्धी विशेषज्ञ डाक्टर संजीव कुमार शर्मा, लामो समयदेखि सर्पदंश क्षेत्रमा कार्यरत डाक्टर छविलाल थापा, मिलिट्री हस्पिटल इटहरीमा कमाण्डेन्टको रूपमा कार्यरत नेपाली सेनाका डाक्टर राजीव कुमार देव, नेपाल र भूटानका लागि रोटरीका पूर्व डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारी, त्यसै गरी रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका पूर्व अध्यक्ष एवं संचारविद डाक्टर निर्मल रिजाल एवं सोही क्लबका सचिव एवं प्रारम्भिक बाल विकास विशेषज्ञ कल्पना पराजुलीसँग कुराकानी गर्नेछौँ।
त्यसैले अबको 45 मिनटसम्म रेडियो कार्यक्रम जीवन सन्देश छोडेर कहीँ पनि नजानुहोला र आफ्ना घर परिवारका अन्य सदस्यलाई पनि सुन्नको लागि प्रेरित गर्नुहोला।
नाग पञ्चमीको कुरा गर्दा मलाई त नाग स्तोत्र पो याद आयो भने सुन्छौ?
सुनौ न।
ल सुन है त।
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलं शङ्खपालधृतराष्ट्रं च तक्षकं कालियं तथा एतानि नवनामानि नागानां च महात्मनम् सायंकाले पठे नित्यं प्रातःकाले विशेषतः तस्य विषभयं नास्ति सर्वत्र विजयी भवे।
ल अब यो नागस्तोत्रको अर्थ भन त।
यसको अर्थ, म नौ सिद्धान्त नागलाई श्रद्धापूर्वक आह्वान गर्दछु। अनन्त, वासुकी, शेष, पद्मा, कम्बल, शङ्खपाल, धृतराष्ट्र, तक्षक र कालिया। दैनिक बिहान पूजा गर्यो भने यी प्रख्यात नाग राख्छन् सबै खराबीहरूबाट सुरक्षित र जीवनमा विजय हुन मद्दत गर्नुहोस्। मिल्यो त?
मिल्यो मिल्यो। अनि थाहा छ, नाग र सर्पमा मानिसभन्दा धेरै शक्ति हुन्छ भन्ने मान्यता रहेको र शिव, देवी, विष्णु र सुब्रमण्यमसँगको सम्बन्धका कारण हिन्दूहरूले देशैभर नाग देवताको फोटो पोस्टर बनाएर घरको मूल ढोकामा टाँसेर दुध, चामल, मिठाई, फलफुल, फुल र बत्ती चढाएर पूजा गर्ने गरेको पाइन्छ।
हो नि, र यसरी पूजा गर्नाले घरमा सर्प बिच्छीहरू आउँदैनन् र नागदेवताको कृपा सदैव रहन्छ, सर्पदंशबाट सुरक्षित पाइन्छ भन्ने पनि भनाइ छ। अझ नचलाएर टाढै बसेमा सर्पले हामीलाई डस्दैनन्, बरु सर्प हामीसँग डराउँछन्। यदि हामीले जान अन्जानमा सर्पलाई चलायौँ अथवा जिस्कायौँ भने प्रतिरक्षा स्वरूप वा भनौ न आफ्नो बचाउका लागि सर्पले हामीलाई डस्ने सम्भावना बढी हुन्छ।
हो त नि। र अब चाहिँ सर्पदंशको क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएका हाम्रा श्रोत व्यक्तिहरूसँग पो कुराकानी गर्ने हो कि?
हुन्छ, बरु म नै स्वागत गर्छु है त।
हुन्छ हुन्छ।
स्वागत छ तपाईँहरू सबैजनालाई आजको यस नागपञ्चमी विशेष रेडियो कार्यक्रम जीवन सन्देशमा।
आजको यस छलफल कार्यक्रमको सुरु अब तपाईँहरूको परिचयबाट नै सुरु गरौँ न त।
नमस्कार, मेरो नाम डाक्टर हेमन्त चन्द्र ओझा हो। म चाहिँ स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्यरत छु।
नमस्कार, म डाक्टर भक्त केसी, म अहिले वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक पदमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा कार्यरत छु।
My name is Dr. Rajesh Pandav.
मेरो नाम राजेश पाण्डव, म नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि हुँ। पेसाले म जनस्वास्थ्य कर्मी हुँ। विगत 20 वर्षदेखि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयहरूमा कार्यरत छु र विभिन्न देशहरूमा प्रतिनिधिको जिम्मेवारी सम्हाल्दै आएको छु। जस्तै दक्षिण पूर्वी एसियाको टिमोर लेस्टे, दक्षिण एसियाको मालदिव्स र नेपाल। हाल सेप्टेम्बर 2020 यता नेपालमा विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा जिम्मेवारी सम्हाल्दै आएको छु।
म सञ्जीव कुमार शर्मा, प्राध्यापक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान।
नमस्कार सम्पूर्णमा, म डाक्टर छविलाल थापा मगर, मेडिकल डाइरेक्टर, कालीगण्डकी नारी सामुदायिक हस्पिटल कावासाकी आठमा हाल कार्यरत छु।
म सहायक प्रति डाक्टर राजीव कुमार देव, अहिले मिलिट्री हस्पिटल इटरीमा कमान्डेन्टको रूपमा कार्यरत छु।
मेरो नाम चाहिँ जितेन्द्र राज भण्डारी, पेसाले म चार्टर्ड अकाउन्टेन्ट, रोटरीमा लागे 22 वर्ष भयो।
नमस्कार, मेरो नाम निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको निवर्तमान अध्यक्ष र साथै यो सञ्चार क्षेत्रमा धेरै वर्षदेखि लामो अभ्यास तथा विज्ञता गर्दै आएको छु।
नमस्कार, मेरो नाम कल्पना पराजुली हो। मेरो पेसा त खास म अर्ली चाइल्डहुड एजुकेटर हो, तर रोटरी क्लब अफ मिड टाउनको अहिले यो हालको लागि म सेक्रेटरी छु।
धन्यवाद सबैजनालाई। डाक्टर सञ्जीव कुमार शर्मा, नेपालमा सर्पदंशको समस्या कतिको गम्भीर रहेको छ? सर्पदंशका लागि सचेतना र रोकथामका प्रयासहरू कतिको पर्याप्त छन् त?
नेपालमा सर्पदंशको अवस्था हामीले गरेको अध्ययनमा देखाए अनुसार अलिक विकरालै छ। छोटकरीमा भन्नु पर्दाखेरि करिब करिब 35,000 मानिसलाई सर्पदंश हुन्छ, करिब करिब 2700 मानिसहरूको मृत्यु हुन्छ, 80% बिरामीहरू अस्पताल पुग्न नपाइकन उहाँहरूको मृत्यु हुन्छ। अस्पताल पुगेर सर्पदंशबाट, विशेष गरी करेतबाट श्वास प्रश्वासमा समस्या भएर भेन्टिलेटर राख्नु पर्यो भने त्यो नपाएर पनि बिरामीहरूको मृत्यु हुन्छ। र विशेष गरी नेपालमा पाउने सर्प गोमन र करेतले गर्दा मृत्यु हुन्छ। तराई जिल्लामा र पहाडी भेगमा भने हरेउ सर्प, गुरुवे सर्पहरूले गर्दा मृत्यु हुन्छ र तिनीहरूले हाम्रो स्नायुतन्त्रलाई पक्षघात गरेर श्वास प्रश्वास रोकेर मृत्युवरण गर्नुपर्ने हुनाले उहाँहरूलाई दूर दराज गाउँघरमा उपचारको अभाव भएकै कारण र पहाडको हकमा हरेउ सर्पले दसेको बिरामीको विष प्रतिरोधात्मक अर्थात् एन्टिभेनम नभएकै कारण रक्तस्राव भएर या त अङ्गमा नोक्सान गरेर कुहिएर समस्या सृजना हुन्छ र त्यहाँ पछाडि पनि सर्पदंशले गर्दा गाई वस्तुहरूलाई, लाइफ स्टकहरूमा सर्पदंश भएर किसानलाई उत्तिकै क्षति गर्छ, साथै त्यसमा मानसिक तनाव पनि यसले थप्दछ सर्पदंश भएपछि। र यी सबैलाई समग्रमा हेर्नु हो भने सर्पदंश एउटा जनसमुदायको समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ। सर्पदंशको लागि, सचेतनाको लागि नेपाल सरकार इपिडेमियोलोजी डिजिज कन्ट्रोल शाखाले काम गर्दछ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत इडिसिडीले जनचेतनाको कामहरू पनि गर्दैछ। अहिले भर्खरै यही वर्षदेखि रोटरी क्लब काठमाडौँ मिड टाउन रोटरीले WHO, इडिसिडी नेपाल, बिपी कोइराला स्वास्थ्य विज्ञान लगायत अन्य सङ्घ संस्थाहरूसँग मिलेर जनचेतना फैलाउने काम गर्दैछ।
यतिका प्रयासहरू भइरहँदा सर्पदंश रोकथामको क्षेत्रमा के कस्ता चुनौतीहरू रहेका छन् त भनिदिनुहोस् न डाक्टर छविलाल थापाजी।
अब चुनौतीको कुरा गर्दाखेरि त एक नम्बरमा चाहिँ यो मान्छेमा चाहिँ एकदमै भनौँ सर्प भनेपछि उनीहरूलाई सर्पको नाम सुन्दै डराउने एउटा मेन कुरो छ र त्यो डर मान्नुको कारण चाहिँ सर्पले टोकेपछि मरिन्छ भन्ने मेन कुरो जनचेतना नभएर र त्यो सर्प सम्बन्धी उनीहरूले जानकारी लिने कोसिसै गर्दैन होइन। अनि प्राथमिक उपचार पनि चाहिँ उनीहरूले यो अहिले जुन साइन्टिफिक तरिकाबाट गर्ने प्राथमिक उपचार पनि थाहा नभएरै एउटा समस्या छ। अनि तेस्रो समस्या भनेको यिनीहरूले चाहिँ उपचार कहाँ हुन्छ त यो सबको बारेमा भन्ने कुरा पनि जनचेतना छैन, जसले गर्दाखेरि उनीहरूको ढिलाइ हुन्छ। अनि तेस्रो कुरो चाहिँ साधनको कुरा गर्दाखेरि पनि साधन खोज्दाखेरि चाहिँ ढिलाइ भएको एउटा अरूको पनि त्यो कारण छ। र अनि सबैले टोकेको समयमा औषधि गर्यो भनेदेखि निको हुन्छ भन्ने खालको उनीहरूकोमा चाहिँ विश्वास चाहिँ कम भएको कारणले पनि यी सबै समस्याहरू कहाँ अहिले चाहिँ टकाएको देखिन्छ।
अनि यतिका चुनौतीका बावजुद सर्पदंशको समस्यालाई सम्बोधन गर्नको लागि नेपालमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले सर्पदंश रोकथाम परियोजना सुरु गर्नुभएको छ। यसको सुरुवात कसरी भयो, यसको उद्देश्य के हो, यस परियोजनाको साझेदार सङ्घ संस्थाहरू कुन कुन हुन् भन्ने विषयमा सुनौ न त रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका पूर्व अध्यक्ष डाक्टर निर्मल रिजालबाट।
यो कसरी सुरु भयो भन्दाखेरि इस्वी सम्बत 2019 नेपालमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनको पहलमा चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरको र अन्तर्राष्ट्रिय पार्टिसिपेसन सहितको सहभागिता सहितको चाहिँ एउटा सर्पदंश सम्बन्धी एउटा चाहिँ सम्मेलन भएको थियो, जसमा चाहिँ विभिन्न मुलुकका विज्ञहरू हाम्रो छिमेकी भारत बङ्गलादेश लगायत अस्ट्रेलियादेखि युकेदेखि अनि सेन्ट्रल अमेरिकादेखि सबै विज्ञहरू जम्मा भएर एउटा बृहत एउटा चाहिँ सम्मेलन भएको थियो। र त्यो सम्मेलन सिद्धिदासम्ममा चाहिँ त्यसले निकालेको एउटा प्रतिवेदनको एउटा प्रमुख निर्देशन चाहिँ के थियो भन्दाखेरि नेपालमा वर्षेनी जुन सर्पदंश हुने गर्छ अहिले हाम्रो आँकडा अनुसार चाहिँ 40,000 जति चाहिँ सर्पदंश हुने गर्छ, त्यसमा 3,000 जतिले चाहिँ मृत्युवरण गर्छन् भन्ने कुरा छ। त्यो प्रतिवेदनले चाहिँ के निर्देशन दियो भन्दा ती सङ्ख्याहरूलाई घटाउन सकिन्छ यदि हामीले कुनै किसिमको कार्यक्रम जसमा चाहिँ मानिसहरूमा जनचेतना प्रवाह हुने गरी सर्पदंशबाट बच्नको लागि एउटा र सर्पदंश भइहालेको खण्डमा चाहिँ हस्पिटल कसरी द्रुत गतिमा पुर्याउने र त्यो अवधिमा कस्ता किसिमको हेरचाहहरू गर्ने भन्ने कुराहरू भयो भने त्यो जुन एउटा चाहिँ सर्पदंशकै घटनाहरू र अर्को चाहिँ मृत्यु हुने जुन अघि मैले आँकडाहरू भने त्यो चाहिँ घटाउन सकिन्छ भन्ने चाहिँ निर्देशन दियो। त्यसको आधारमा चाहिँ अनि हामीले चाहिँ रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले एउटा परियोजना तयार पार्यौँ। अनि त्यो परियोजना तयार पारेर हामीले 2021 हामीले चाहिँ त्यति बेला कोभिड थियो तर केही थोर थोरै भए पनि तयारीहरू गर्दै गएर चाहिँ अहिले चाहिँ अब द्रुत गतिमा यो परियोजना अथवा यो अभियान चाहिँ अहिले चाहिँ धेरै किसिमका त्यसमा चाहिँ एलिमेन्ट्सहरू भएर चाहिँ हामीले सुरु गरिसकेको अवस्था छ अहिले चाहिँ। अब त्यसको बारेमा भन्नुपर्दा अरू दुईवटा कुरा पनि भन्न जोड्न चाहिँ मेरो विचारमा महत्त्वपूर्ण छ। के भन्दा एउटा चाहिँ पार्टनरसिप्स हामीले जुन किसिमको चाहिँ विभिन्न सङ्घ संस्थाहरूसँगको सहभागिता चाहिँ जुटाउन सक्यौँ त्यो एउटा ठुलो कुरा हो। त्यसमा चाहिँ मन्त्रालय, नेपाल सरकारको स्वास्थ्य मन्त्रालय, त्यहाँभित्रका केन्द्रहरू अनि त्यसबाहेक हामीले चाहिँ WHO नेपाल, त्यसबाहेक हामीले चाहिँ नेपालको अब सर्पदंशमा एउटा लिडिङ रोल खेल्ने डाक्टर सञ्जीव शर्मा जो अहिले बिपी कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्सेसको रेक्टर हुनुहुन्छ, उहाँको इन्स्टिट्युटसँग, उहाँको स्नेक बाइट रिसर्च इन्स्टिट्युटसँग, त्यसबाहेक अब विभिन्न किसिमका चाहिँ सिभिल सोसाइटी अर्गनाइजेसन्सहरूसँग, अहिले आएर अब मिडिया अर्गनाइजेसन जसमा DBI लगायत धेरै FM रेडियो स्टेसन्सहरूसँग, सो त्यो किसिमको पार्टनरसिपहरू जुटाउन चाहिँ सफल भएको छौँ। अब कसका लागि भन्ने कुरा पनि अलिकति जोड दिइहाल्छु। यो अभियान कसका लागि त विपन्न दूरदराज गाउँहरूमा जहाँ मानिसहरूले आफ्नो दैनिकी चाहिँ खेतमा गएर काम गरेर गर्नुपर्ने हुन्छ अथवा बेलुका सुत्ने बेलामा चाहिँ भुइँमा सुत्नुपर्छ खाटहरू नभएर झुल नभएर, हो त्यस्ता समुदायहरूमा चाहिँ सर्पदंशको घटनाहरू चाहिँ धेरै घटेको पाइन्छ। त्यसकारण अहिले हाम्रो अभियानको लक्षित समूह पनि विशेष गरी उहाँहरू तराईमै हुनुहुन्छ, धेरै जसो त्यहाँ तराईभरि हामी कभर गर्न खोजेका छौँ। तर त्यसको भन्नुको मतलब फेरि पहाडतिर सर्पदंश नै हुँदैन अथवा त्यता चाहिँ कभर नगर्ने भन्ने पनि होइन। पहिले हामी तराईबाट सुरु गर्छौँ र बिस्तारै पहाडतिर पनि कभर हुने गरी र कार्यक्रमलाई विस्तार गर्ने गरी लाने कोसिस गर्छौँ।
त्यसै गरी यस परियोजनामा कस्ता कस्ता सञ्चार सामग्रीहरू समाहित छन् र कसरी प्रयोग भइरहेका छन् भन्ने बारेमा भनिदिनुहोस् न रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका सचिव कल्पना पराजुली।
हाम्रो खास 10 मुख्य सन्देशहरू छन् र हामीले जुन सामग्रीहरू तयार पारेछौँ यी सन्देशहरू प्रवाह गर्नको लागि यी सबै 5 भाषामा गरेछौँ, नेपाली, अवधी, मैथिली, भोजपुरी र पश्चिमी थारूमा। हामीले के गरेका छौँ भने यसलाई अब कसरी प्रचार गर्ने भन्दाखेरि रेडियोबाट नै प्रायः हुन्छ धेरै चाहिँ, हामीले सकेसम्म मान्छेलाई यो सूचना पुर्याउँ भनेर जीवन सन्देश भन्ने कार्यक्रम छ रेडियोको एउटा 30 मिनट लामो, त्यसमा चारवटा रेडियो कार्यक्रम बनाएछ। अब यो सबै पाँचवटा भाषामा गर्दाखेरि त निकै धेरै हुने भयो। अनि हामीले दसवटा फेरि जनहितकारी सूचनाहरू पनि गरेका छौँ, यो पनि रेडियोद्वारै प्रचार हुन्छ। यी दसवटा सन्देशहरू लिएर हामीले पोस्टरहरू पनि बनाएका छौँ। पोस्टरहरू कस्ता छन् भने तराई भेगको संस्कृति सोचेर मिथिला आर्ट लिएर बनेका छन्, रमाइला उज्याला सन्देश छन्। यिनीहरू पनि पाँचवटै भाषामा छन्। यो सन्देशहरू चाहिँ कस्तो छन् भने घरको वरिपरि फोहोर नराख्नु, किनभने फोहोर भयो भने सर्प त्यहाँ लुकिया हुनसक्छ, अथवा अन्न भण्डारहरू वासस्थानभन्दा अलि टाढा राख्नु, किनभने अन्न भण्डार भएपछि मुसा आउन सक्छ, मुसालाई खान सर्प आउँछ, राति अँध्यारोमा सकेसम्म टर्च लाइट लिएर हिँड्नु भन्ने इत्यादि दसवटा सन्देश छन्। त्यसपछि हामीले वेबसाइट छ हाम्रो एउटा, त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय खालको प्रकाशनहरू सर्पदंशको बारेमा र हाम्रो सरकारी नीतिहरू, सर्पदंशको उपचार केन्द्रहरू कहाँ कहाँ छन् त्यो पनि भनेको छ, आफ्नो नजिकै कुन चाहिँ पाएक पर्छ भनेर हेर्न सकिन्छ सजिलरी, र कसैलाई सर्पले डस्यो भने सम्पर्क गर्ने डाक्टर अथवा स्वास्थ्य कर्मीको नाउँ र फोन नम्बर पनि दिएको छ। फोन गरेर आफूलाई के गर्ने कसो गर्ने थाहा भएन भने उहाँहरूलाई सोध्न पनि सकिन्छ। यो वेबसाइटको नाउँ चाहिँ snakebitenepal.org। त्यसपछि हामीले अब यो पोस्टरहरू जुन बनायौँ, यो पोस्टरहरू कहाँ कहाँ जान्छ, स्कुलमा, नगरपालिकामा, स्वास्थ्य केन्द्रमा, हस्पिटलहरूमा, त्यस्तोमा जान्छ जहाँ कि मान्छेहरू भेला हुन्छन्। भेला हुँदाखेरि राम्रो उज्यालो पोस्टरहरू भयो भने मान्छेहरूले हेर्छन्, तर त्यो पोस्टरहरू मात्रै राखिदिएर मात्रै भएन, त्यो पोस्टरहरू र हाम्रो यो पुरा सूचनाहरू बुझाउनको लागि हामीले एउटा तालिम भिडियो पनि बनाएको छौँ, अलिकति हाम्रो प्रोग्रामको ब्याकग्राउन्डको दिनको लागि। अनि हामीले शिक्षक, पत्रकार, स्वास्थ्य कर्मीहरूलाई हामीले तालिम पनि दिन्छौँ, जुन यो के हो, कसो हो, कसरी पुर्याउने सूचना, कस्तो सूचना पुर्याउने भन्ने बारेमा।
र सर्पदंश रोकथाम एवं उपचारका लागि नेपाली सेनाले के गरिरहेको छ, साथै रोटरी क्लबको अभियानले यस पहलमा कसरी मदत गर्न सक्छ भन्ने विषयमा सुनाउन कमान्डेन्ट डाक्टर राजीव देवबाट।
नेपाली सेनाको तर्फबाट हाम्रो यहाँ तपाईँहरूले बनाउनु भएको पाम्पलेटहरू हामीले लिएर त्यो पाम्पलेटहरू सबै नेपाली सेनाको हाम्रो युनिटहरूमा पठाएको छौँ सबै ठाउँमा, होइन, अनि उहाँहरूले चाहिँ जनताहरूसँग उनीहरूसँग कुरा गर्दाखेरि चाहिँ त्यसको बारेमा इन्फर्मेसन दिनुहुन्छ। हाम्रो सैनिक नागरिक सम्बन्धको हिसाबमा चाहिँ नेपाली सेनाले सधैँ नागरिकहरूसँग चाहिँ हामीले सहकार्य गर्ने हाम्रो पोलिसी हुन्छ नेपाली सेनाको, होइन, त्यही पोलिसी अनुसार हामीले सर्पदंशमा चाहिँ नेपाली सेनाले दक्ष जनशक्तिहरू, मेडिकल पर्सनलहरू पठाएर हामीले त्यसमा चाहिँ सहयोग गर्ने गरेका छौँ। अब हाम्रो नेपालभरिमा जति पनि सर्पदंश केन्द्रहरू हुनुहुन्छ उहाँहरूले चाहिँ नेपाली सेनासँग सहयोग माग्नुहुन्छ, अनि हामी नेपाली सेनाले चाहिँ त्यो ठाउँमा मेडिकल पर्सनलहरू, प्यारामेडिकहरू, डक्टर्सहरू पठाएर त्यसमा चाहिँ हामीले पेसेन्टहरू, बिरामीहरूको जाँच गर्ने, उपचार गर्ने गर्छौँ, उनीहरूलाई भर्ना गरेर उनीहरूलाई इन्जेक्सन लाउनु पर्ने, औषधि गर्नुपर्ने सबै गर्छौँ, र पर्यो भने उनीहरूलाई पेसेन्टलाई हस्पिटलमा पठाउनु पर्यो, आइसियुमा राख्ने, भेन्टिलेटर राख्नुपर्ने, यस्तो गर्नु पर्यो भने पनि हामी त्यसमा सहयोग गर्ने गर्छौँ।
रोचरी भन्ने बित्तिकै रोचरी क्लबको पोलियो अन्त्य गर उहिले भन्ने विश्वव्यापी अभियान सम्झन आउँछ। रोचरी क्लबले नेपालमा र विश्वव्यापी रूपमा जनस्वास्थ्यको विषयमा कस्तो भूमिका खेलेको छ भन्ने बारेमा बताउँदै हुनुहुन्छ नेपाल र भुटानका लागि रोटरीका पूर्व डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारी।
हजुर, यो कस्तो भयो भने यो 1979 एउटा फिलिपिन्स देशमा 60 लाख बच्चालाई पोलियो खुवाउने भनेर उनीहरूले एउटा त्यो बेलामा हामी म्याचिङ ग्रान्ट भन्ने प्रोजेक्ट सुरु गर्यौँ, जसमा रोटरी इन्टरनेसनलले फन्ड चाहिँ प्रोभाइड गर्यो, पैसा दियो। त्यो बेलासम्म संसारमा मैले सुने 3-5 लाख बच्चाहरू पोलियोको कारण मर्थे, र त्योभन्दा बढी बच्चाहरू पोलियोले गर्दाखेरि उनीहरू चाहिँ डिसेबल हुन्थे, र त्यो प्रोजेक्ट फेरि यति राम्रो सक्सेस भयो फिलिपिन्समा, त्यसलाई रोटरी इन्टरनेसनल उसले त्यसलाई आफ्नो एउटा फ्ल्यागसिप प्रोजेक्ट भनेर 1985 लियो, र त्यो बेलामा रोटरीले एउटा के घोषणा गर्यो भन्दाखेरि सन् 2020 संसारबाट पोलियोलाई निर्मूल गर्ने, र रोटरीले 1988 आफैले नवीन फन्ड बनाए यसको लागि, फन्ड जमा गर्दै गयो, र त्यो बेलासम्म जम्मा 10-12 पोलियोको बिरामी भएकी थिए। अब अहिले हामीले टार्गेट ल्याएको छौँ सन् 2026, र आजको दिनमा जम्मा 6 पोलियोको बिरामी छन् संसारमा, पाकिस्तानमा 1, अफगानिस्तानमा 5, अरू सबै ठाउँमा निर्भर भइसक्यो. हाम्रो के छ भने रोटरीको सातवटा एरिया फोकस हुन्छ. हेल्थ सम्बन्धी दुइटा छ, बेसिक हेल्थ, अर्को म्याटर्नल चाइल्ड हेल्थ पनि हामी गर्छौँ. बेसिक हेल्थमा नेपालमा विगत सबभन्दा पहिलो प्रोजेक्ट नेपालमा भएको चाहिँ अर्थोपेडिक हस्पिटल जोरपाटीको. दोस्रो अहिले विगत 15-20 वर्षभित्र हामीले के गर्यो त नेपालमा धेरै अस्पतालहरूमा, सरकारी अस्पतालमा धेरै ठाउँमा चाहिँ हामीले इक्विपमेन्ट दिएछौँ. सबभन्दा ठुलो हामीले बुटवलमा गौतम बुद्ध यो सामुदायिक हार्ट सेन्टर हृदय रोग केन्द्रहरू खोलेका छौँ, जसले गर्दाखेरि पश्चिम भेगका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई काठमाडौँ आउनु परेन. र अर्को हाम्रा साथीहरूले सबभन्दा धेरै विगत 5-7 के गरेका छन् डायलिसिस मेसिनहरू बुटवलमा, लमहीमा, दाङमा, अहिले भित्तामोडमा, दमक, यी त भए हस्पिटलतिर ठाउँ ठाउँमा गएर हाम्रो स्वास्थ्य शिविर सञ्चालन गर्छौँ. वर्षमा झन्झनै 100 बढी हुन्छ, 100-150 डिफ्रेन्ट ठाउँमा.
साथै जनस्वास्थ्यकै क्षेत्रमा सर्पदंश र अन्य उपेक्षित ट्रपिकल रोगहरू सम्बन्धी सचेतना र रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा के कस्ता कार्यक्रमहरू गरिरहेको छ यसबारे जानकारी लिउँ विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डाक्टर राजेश साम्भाजीराव पाण्डवबाट.
इन पब्लिक हेल्थ देयर आर सेभरल प्रोग्राम्स विच WHO सपोर्ट्स मिनिस्ट्री अफ हेल्थ इन द एरिया अफ.
विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य प्रणालीमा रहेका जनस्वास्थ्य समस्याहरू, आपतकालीन पूर्व तयारी र सोको लागि प्रतिकार लगायत सम्बन्धित विषयहरूको सम्बोधन गर्ने, सरुवा र नसर्ने रोगहरूबारे आवश्यक कामहरूमा सघाउने जस्ता थुप्रै कार्यहरूमा सहयोग गर्दछ. यस वृहत कार्यक्षेत्रहरू बाहेक विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य मन्त्रालयलाई अन्य धेरै आवश्यक कार्यहरूमा सहयोग गर्दै आएको छ. विश्व स्वास्थ्य सङ्गठनले 2017 सर्पदंशको बीचबाट हुने रोगलाई नेग्लेक्टेड ट्रपिकल डिजिजको रूपमा पहिचान गर्यो र यस रोगले विपन्न वर्गको जनजीवनमा असर पुर्याउने गरेको छ. विश्वव्यापी रूपमै अनुमानित 18-27 लाख मानिसहरू वार्षिक रूपमा सर्पदंशको बीचबाट कुनै न कुनै किसिमले पीड़ित हुने गरेका छन्। यस किसिमको गम्भीर समस्यालाई ध्यानमा राख्दै सन् 2019 विश्व स्वास्थ्य संगठनले सर्पदंशबाट हुन सक्ने अशक्तता तथा मृत्युको संख्या सन् 2030 आधा घटाउने लक्ष्यका साथ रोकथाम र नियन्त्रणका लागि सर्पदंश सम्बन्धी एक रणनीति विकास गरेको छ. नेपाल समेत सम्मिलित रहेको एसियाली क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनले गत वर्ष सर्पदंशको विषाक्तता रोकथाम र नियन्त्रण गर्न छुट्टै क्षेत्रीय कार्ययोजना बनाएर रोकथाम र नियन्त्रणका प्रयासलाई तीव्रता दिएको छ. सर्पदंश रोकथामको लागि विश्व स्वास्थ्य संगठनको अहिलेको प्रमुख रणनीति भनेको सर्पदंशको जोखिममा रहेका समुदायलाई सक्रिय गराउने, शिक्षित गर्ने र सशक्तिकरण गर्ने र सँगसँगै प्रभावकारी प्राथमिक उपचार सेवा प्रदान गर्नु हो.
त्यसै गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा सर्पदंशको समस्यालाई सम्बोधन गर्न कस्तो भूमिका खेल्छ, नेपालमा पछिल्लो समय सर्पदंश रोकथाम तथा उपचार जस्ता विषयमा किन चासो बढेको छ भन्ने बारेमा बताइदिनुहोस् न डाक्टर हेमन्त चन्द्र ओझा.
नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो सर्पदंश, रेबिज लगायत अन्य जुनोटिक रोगहरूलाई अलिक प्राथमिकतामा राखेर त्यस सम्बन्धी प्रिभेन्सनका जति पनि कार्यहरू छन् यो सबैको लागि चाहिँ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जिम्मा दिएको छ. र हामीले चाहिँ देशैभरि एउटा चाहिँ हामी यो सर्पदंश उपचारमा मानिसहरूलाई यसबाट कसरी रोकथाम गर्न सकिन्छ, यसबाट कसरी जोगिन सकिन्छ, के हामीले सावधानी अप्नाउनुपर्छ, कस्तो गर्दाखेरि मानिस र सर्पको जम्का भेटलाई कम गर्न सकिन्छ भन्ने एक हामी एउटा त्यो कार्यहरू गर्छौँ भने सँगसँगै हामीले यो सर्पदंशको उपचार लगायतमा हामी देशैभरि हाम्रा जति पनि सर्पदंश उपचार केन्द्रहरू छन्, अस्पतालहरू छन्, त्यहाँका स्वास्थ्य कर्मीहरूलाई हामी यस सम्बन्धी जानकारी दिने, तालिमहरू दिने अनि सँगसँगै हामी यसको जुन एन्टी स्नेक भेनम हुन्छ, जो यसको प्रतिविष हुन्छ, त्यो पनि देशैभरि निशुल्क रूपमा चाहिँ हाम्रा नेपालका नागरिकहरूले पाउने सुनिश्चित पनि गर्छौँ र सँगसँगै यो सबै कुराहरू चाहिँ हामी देशैभरि पठाउने, वितरण गर्ने र इमर्जेन्सी चाहिएको अवस्थामा इमर्जेन्सी व्यवस्थापन गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापनमा हामीले कार्यहरू गरिराखेका हुन्छौँ र देशैभरि हामी सूचनाहरू पनि पठाउने कार्य स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र छ, त्यहाँबाट पनि इन्फर्मेसनहरू पठाउने हामीले धेरै मान्छेहरूलाई चाहिँ यो नागरिक समाज लगायत हाम्रो एकाडेमियाहरू र सम्पूर्णलाई यो विषयमा हामीले जानकारी पनि दिने उहाँहरूको इन्भल्भमेन्ट पनि गर्ने यो सबै कार्यहरू पनि भयो र यसरी बस्न सकिन्छ भन्ने चिजहरू पनि हामीले भएपछि मानिसहरूमा अलिकति केही पहिलाको अवस्थाभन्दा अलिकति मानिसहरू जागरुक पनि भए, यो एउटा चाहिँ जनस्वास्थ्यको समस्या हो भन्ने पनि मान्छेहरूमा बुझाइ भयो र मानिसहरू उपचारमा पनि अहिले पछिल्लो समयमा चाहिँ अलिकति अलिक बढी मान्छेहरू पनि आउन थाल्ने र सँगसँगै के छ भने गृह मन्त्रालयले पनि गृह मन्त्रालयको विपदको जति पनि उहाँहरूको एउटा जुन रणनीतिहरू बनाउनु भएको छ त्यसमा एउटा यो विषयवस्तु पनि पर्ने भएको भएर पनि अलिकति बढी यसमा चाहिँ पछिल्लो समयमा चाहिँ चासो दिइएको जस्तो देखिन्छ। जुन त्यो अवधारणा थियो त्यसलाई विदेशमा रहेका यसमा इच्छुक जति पनि हुनुहुन्थ्यो उहाँहरूबाट सहयोगहरू प्राप्त गरिसकेपछि उहाँहरू हामी कहाँ आउनुभयो र भन्नुभयो हामी तपाईँहरूसित सहकार्य गर्न चाहन्छौँ, कसरी अगाडि बढ्ने भनेर भन्दाखेरि हामी साह्रै त्यति बेला खुसी भयौँ, किनभने त्यो एउटा हाम्रो चुनौतीको एरिया थियो र त्यो हाम्रो एउटा ठुलो ग्याप हामीले फेला पारेका थियौँ र त्यसपछि हामीले के गर्यौँ भने एउटा कमिटी जस्तो बनायौँ, एउटा समिति जस्तो बनायौँ जसमा चाहिँ विश्व स्वास्थ्य सङ्गठन, हाम्रो रोटरी क्लब, त्यसपछि हाम्रो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य शिक्षा तथा सूचना सञ्चार केन्द्र डब्ल्युएचओ लगायतको हामी बसिकन अब कसरी अगाडि बढ्ने, के गर्दा बेटर हुन्छ, कस्तो गर्ने भनेर हामीले केही सूचना सामग्रीहरू पनि निर्माण गऱ्यौँ र त्यो सूचना सामग्रीहरूलाई विभिन्न ठाउँमा गएर टेस्ट पनि गऱ्यौँ। टेस्ट गर्दाखेरि आएका हामीलाई जति पनि सुझावहरू प्राप्त भए त्यो सबै सूचनाहरूलाई राखिकन हामीले केही मेटेरियलहरू अडियो भिजुअल त्यसपछि प्रिन्ट मिडियाका मेटेरियलहरू डेभलप गऱ्यौँ र नेपालभरि त्यसलाई चाहिँ ब्रडकास्ट गऱ्यौँ, पाँचवटा भाषामा हामीले त्यसलाई निर्माण गरेर अगाडि लिएर गयौँ। यसरी हामी चाहिँ एउटा सहकार्य गरिकन मानिसहरूमा यो सूचना पुगोस्, मानिसहरूले यो कुरो थाहा पाउन्, यो चुनौती बच्ने उपायहरू के हुन् थाहा पाउन्, के गर्न मिल्छ के गर्न हुँदैन लगायतका सम्पूर्ण कुराहरूमा उहाँहरूले हामीलाई सहयोग गरिरहनु भएको छ र हामीसित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यसमा हामीसित हुनुहुन्छ।
यसै गरी साझेदारीकै कुरा गर्दा स्वास्थ्य मन्त्रालय अन्तर्गतकै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पनि कसरी रोटरी नेपाल सर्पदंश रोकथाम अभियानसँग साझेदारी र सहयोग गरिरहेको छ, यस विषयमा डाक्टर भक्त केसी के भन्नुहुन्छ सुनौ न त।
यसरी सर्पदंशको बाट मानिसहरूलाई चाहिँ बचाउने उद्देश्यले जुन सचेतना कार्यक्रम र आम नागरिकलाई चाहिँ अवेर बनाउने हिसाबले जुन कार्यक्रमहरू नेपालमा ल्याएको छ त्यसमा हामी सुरुदेखि नै काम गरिरहेका छौँ र मलाई लाग्छ हामीलाई पनि यो कार्यक्रम आइसकेपछि नेपालमा जुन सर्पदंशको टोकाइबाट अकालमै मानिसहरूको मृत्यु भइरहेको छ त्यो मृत्यु रोक्न सक्ने खालको चाहिँ अलिक इम्प्याक्टफुल उहाँहरूले कार्यक्रमहरू चाहिँ ल्याउनु पनि भएको रहेछ र अत्यन्तै राम्रो लाग्यो। हामीले चाहिँ विभिन्न सन्दर्भमा चाहिँ हामीले कार्यक्रम सँगसँगै गर्दै आइरहेका छौँ।
त्यसै गरी साझेदारी र सहयोगको कुरा गर्दा विश्व स्वास्थ्य संगठनले रोटरीको नेपाल सर्पदंश रोकथाम अभियानसँग कसरी साझेदारी र समर्थन गरिरहेको छ भनेर सुनौ न त डाक्टर राजेश सम्भाजी राव पाण्डवसँग।
विश्व स्वास्थ्य संगठनले विशेष गरी स्थानीय सन्दर्भमा अपनाइएका तर प्राविधिक रूपमा विश्वव्यापी र क्षेत्रीय निर्देशिकाहरूको हिसाबले पनि उपयुक्त हुने सूचना शिक्षा र सञ्चार सामग्रीहरू विकास गर्न समुदायलाई सक्रिय र शिक्षित गराउने सन्दर्भमा रोटरी क्लब र स्वास्थ्य मन्त्रालयसँग मिलेर सहकार्य गर्दै आएको छ। रोटरीको सहयोगमा यी सन्देशहरू नेपालमा 5 स्थानीय भाषा अनुवाद गरिएको छ। यो किन पनि महत्वपूर्ण छ भने जब हामी समुदायलाई सक्रिय र शिक्षित बनाउँछौ र उनीहरूलाई सशक्त बनाउन प्रयास गर्छौ त्यसका लागि स्थानीय भाषाहरूमा बनाइएका सामग्रीहरू हुनु राम्रो हुन्छ ताकि उनीहरूले राम्रोसँग बुझ्न सकुन्। विश्व स्वास्थ्य संगठनले नेपालका लागि सर्पदंश उपचार मार्ग निर्देशिका विकास गर्न पनि काम गर्यो र यसले स्वास्थ्य सेवा प्रदायकहरूलाई मृत्यु र अशक्तता कम गर्ने सर्पदंश व्यवस्थापन गर्न र तालिम प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग काम गर्दछ। रोटरीसँगको हाम्रो सहकार्यलाई निरन्तरता दिँदै र हाम्रो संयोजनकारी भूमिकालाई निरन्तरता दिँदै अन्य साझेदारहरूलाई पनि एकै ठाउँमा ल्याउने प्रयास गरिरहेका छौँ। उदाहरणका लागि नेपाल मेडिकल एसोसिएसन, जसको देशव्यापी सञ्जालमा रोटरी, डब्लुएचओ र स्वास्थ्य मन्त्रालयले विकास गरेका यो सन्देशहरूलाई देशभरका समुदायमा मात्र नभई यी सूचना सामग्रीको महत्व सन्देश बुझेका स्वास्थ्य कर्मीहरू तथा स्वास्थ्य पेसेवार कहाँ पनि पुर्याउनेछौँ।
त्यसै गरी रोटरी क्लब अफ काठमाडौँ मिडटाउनको सर्पदंश रोकथाम अभियान किन महत्त्वपूर्ण छ त? यो अभियानलाई सफल बनाउन रोटरी नेपालले कस्तो सहयोग गरिरहेको छ भनिदिनुहोस् न जितेन्द्र बहादुर राज भण्डारीजी।
भनाइ छ नि अङ्ग्रेजीमा, प्रिभेन्सन इज बेटर देन क्योर। पहिल्यै रोकथाम गर्दा राम्रो, त्यसैले जनताहरूलाई सचेत गराउने सर्पदंश भने किन हुन्छ, कस्ता कस्ता सर्प हुन्छन्, कति बिखालो हुन्छन् र तपाईँहरू घरमा बस्दाखेरि कसरी बस्नुपर्छ, बाहिर हिँड्दा कसरी हिँड्नुपर्छ, कुन तरिकाले तपाईँले आफ्नो व्यवहारमा परिवर्तन गर्नु हो भने सर्पदंशबाट धेरै जस्तो मुक्त हुनुहुन्छ भन्ने लाइनमा उहाँहरूले क्याम्पेन गर्न सुरु गर्नुभयो। कि त किन गरे भने मान्छेले एटलिस्ट सचेत त होस्, यी कुरालाई घटाउनलाई हामीले यो अवेरनेस क्याम्पेन यसमा गरेछौँ। रोटरी नेपालले कस्तो हुन्छ, यो प्रोजेक्ट गर्दाखेरि यसको दुईवटा पक्ष हुन्छ। एउटा नेपालको क्लब, कुनै पनि क्याम्पेनलाई पैसा त चाहिन्छ, अनि इन्टरनेसनल क्लबहरू, विदेशी क्लबहरू पैसा छ, उनीहरू हेल्प पनि गर्छ। तर रोटरी फाउन्डेसन भन्दाखेरि रोटरी इन्टरनेसनलको एउटा हाम्रो प्रोजेक्ट गर्ने डिभिजन हो, तिनजनाले यसमा आर्थिक सोर्स राख्छ र फन्डिङ हाम्रो हुन्छ। नेपालको क्लब काठमाडौँ मिडटाउनले फन्ड ल्याउँछ, अन्तर्राष्ट्रिय पार्टनर क्लबहरू छन्, रोटेरियन साथीहरू जसले लास्टमा हामी पैसा राखिदिन्छौँ भन्छन् र त्यो पैसालाई त्यो सर्टन एक्सटेन्ड रोटरी फाउन्डेसनले म्याच गरिदिन्छ। त्यसले गर्दाखेरि पैसा तिन वर्षले पैसा हाम्रो पुग्नेछ।
रोटरी नेपालको अभियान कामले सरकारको सर्पदंश पहललाई कसरी पूरक बनाउँछ भन्ने बारेमा भनिदिनुहोस् न त डाक्टर हेमन्त चन्द्र ओझा।
राज्यलाई एकाडेमियाहरूको पनि आवश्यकता पर्छ, हामीलाई सूचना सञ्चारका क्षेत्रका मानिसहरू सङ्घ संस्थाहरूको पनि आवश्यकता हुन्छ भने त्यही रूपमा चाहिँ हामीलाई यस्तो चाहिँ विशुद्ध यो सेवाको भावनाले आउनुहुने संस्थाहरूको पनि हामीलाई आवश्यकता हुन्छ। राज्यले बनाएको छ, उसित रणनीति छ, खाका छ, कसरी अगाडि बढ्ने, के छन् चुनौती, किनभने हामी धेरै कुराहरू तथ्य प्रमाणमा आधारित हुन्छ। त्यसले गर्दाखेरि त्यो जुन एरिया हामीले एउटा आइडेन्टिफाई गरेका थियौँ, जुन एरियामा हामीले अलिकति ग्याप देखिरहेका थियौँ, त्यो एरियामा चाहिँ उहाँहरूले हामीलाई अहिले आएर चाहिँ हामीलाई सहयोग गरिराख्नु भएको छ। सँगसँगै उहाँहरूसित हामीले कुरा गरिरहेछौँ भने हामी कार्यक्रमहरूलाई चाहिँ गर्दै पनि लैजाने र सँगसँगै बिच बिचमा हाम्रा कार्यहरू ठिक भयो कि भएनन् त्यसको पनि मूल्याङ्कन गर्ने, मूल्याङ्कन गरेर आइस त्यसबाट केही हामीलाई तथ्यहरू, अरू केही किसिमको हामीलाई सूचनाहरू वा हामीलाई भोलि भावी दिशाहरू कोर्नलाई अझ त्यसलाई केही परिमार्जित गर्नुपर्ने छ भने त्यो पनि परिमार्जित गर्ने र अगाडि बढ्ने गरेर हाम्रो एउटा समझदारी भएको छ र त्यही रूपमा चाहिँ उहाँहरूले हामीलाई चाहिँ सहयोग गरिराख्नु भएको छ र हामीले के आशा गरेका छौँ भने उहाँहरूको सहयोग हामीलाई पछिसम्म पनि आवश्यकता हुन्छ र अहिले हामीले त्यो रूपको उहाँहरूबाट सहयोग पनि पाइराखेका छौँ।
यो अभियानले नेपालमा सर्पदंशबाट हुने मृत्युदर र बिरामीमा के कस्तो प्रभाव पार्छ जस्तो लाग्छ डाक्टर भक्त केसीबाट सुनाउ न त यस विषयमा।
हजुर, एकदमै राम्रो कुरा उठाउनु भयो। मलाई लाग्छ क्याम्पेन अत्यन्तै प्रभावकारी होला जस्तो मलाई लागिरहेको छ। मलाई लाग्छ के हदसम्म प्रभावकारी भइ पनि सकेको होला किनभने लन्च पनि भइसकेको छ, किनभने त्यो भित्र रियल कम्युनिटीहरूमा कसरी पुग्ने र रियल कम्युनिटीलाई जहाँ चाहिँ सर्पदंशको अलि बढी प्रकोप हुने ठाउँहरू छ त्यो कसरी बचाउने भन्ने कुरा चाहिँ रियल सिनारियोमै गएर चाहिँ त्यो खालको कम्युनिकेसनको म्यासेजहरू डेभलप पनि गरेको देखिएको छु मैले। त्यसो भएर पनि यसको प्रभावकारिता अलि बढी नै हुन्छ र साथसाथै मिथिला आर्टलाई पनि समेत समेटेर जुन खालको चाहिँ एउटा क्याम्पेनको एउटा लोगो अथवा क्याम्पेनको ब्रान्डिङ गरिएको छ त्यसले पनि यो क्याम्पेनलाई ओनरसिप लिने, यो क्याम्पेनलाई वन गर्ने सम्भावना झनै बढी देखिन्छ। जसले गर्दाखेरि चाहिँ हामीले भनेका कुराहरू यो क्याम्पेनमा समेटेका कुराहरू चाहिँ आम नागरिकहरूले आफ्नो जीवनमा चाहिँ व्यवहार परिवर्तनमा चाहिँ सहजै चाहिँ अवलम्बन गर्ने देखिन्छ, जसले गर्दाखेरि चाहिँ सर्पदंशहरूको टोकाइबाट बस्ने व्यवहार उहाँले अप्नाउनुहुन्छ र सर्पदंशबाट आम नागरिकहरूलाई चाहिँ बचाउन सकिन्छ।
हामीले सर्पदंश अभियानको बारेमा कुरा त गऱ्यौँ, यसको नेपालमा वैज्ञानिक रूपमा उपचार कहिले र कसरी सुरु भयो होला बताइदिनुहोस् न डाक्टर छविलाल थापा।
हजुर, अब के छ भने मैले चाहिँ 1999 मैले चाहिँ अस्ट्रेलियाबाट टेक्नोलोजी भन्ने एउटा कोर्स चाहिँ गरेको थिएँ। त्यो कोर्स गरी आइसकेपछिको सबभन्दा पहिला मतलब हाम्रो मेडिकल पर्सनलहरूलाई ट्रेनिङ गर्नुपर्छ भनेर मैले चाहिँ नेपाल सरकारको मार्फतै इडिसिडी मार्फत मन्त्रालय मार्फत डब्लुएचओमा चाहिँ सुरु गरेर अनि त्यो समयदेखि एउटा एक नम्बरमा ट्रेनिङ सुरुवात भयो र त्यो जसको सुरुवात चाहिँ म आफै र सम्बन्धी अर्थिटोलोजिस्ट हाम्रो प्रोफेसर करुण बहादुर शाह र हाम्रो भेटनरी डाक्टर चाहिँ जितेन्द्र मान श्रेष्ठ हामी तिनजनाको टिमले सुरु गर्यौँ। र अब ट्रेनिङ पछि चाहिँ नेपाल सरकारले चाहिँ त्यो ट्रिटमेन्ट सेन्टरहरू चाहिँ अलिकति विस्तार गर्ने क्रममा हल्का सुरु भयो। नेपाल सरकारले निशुल्क चाहिँ औषधिको व्यवस्था गर्यो र त्यसपछि 2003 चाहिँ हामीले नेपाल सरकार मार्फतै नेसनल स्नेक बाइट म्यानेजमेन्ट गाइडलाइन भनेर चाहिँ सुरुवात गर्यौँ र त्यसमा चाहिँ हामी अथरहरूमा हामी तिनजना नै थियौँ। हामीले चाहिँ गाइडलाइन लेख्यौँ र त्यो गाइडलाइन नै चाहिँ निरन्तरता चाहिँ भयो। झन्डै 18-19 नै त्यो गाइडलाइन चल्यो र त्यो 19 पछि अहिले चाहिँ एउटा हामीले एउटा साइन्टिफिक रिसर्च चाहिँ गऱ्यौँ। त्यो के भने त्यो डोज सम्बन्धी हाम्रो नेपालमा भइरहेको नेसनल गाइडलाइनमा दिएको डोज र डब्लुएचओबाट सञ्चालन भएको चाहिँ डोजमा के डिफ्रेन्स छ भनेर चाहिँ एउटा हामीले आरसिटी रेन्डम कन्ट्रोल ट्रायल चाहिँ रिसर्च गऱ्यौँ र त्यो रिसर्चको चाहिँ रिजल्ट आउट भइसकेपछिको अनि हामीले अहिले 19 चाहिँ त्यहाँ न्यु गाइडलाइन चाहिँ निकालेको थियो। त्यो हाम्रो इनिसिएटिभबाटै निकालिएको छ र अहिले चाहिँ गएर त्यो नयाँ गाइडलाइन अनुसार उपचार भइराखेको छ।
त्यसै गरी तपाईँको काममा तपाईँले अझै पनि पुरातन मान्यताहरूलाई पक्रिराखेका मानिसहरूलाई भेट्नु भएको छ, उहाँहरूको सोचाइ के रहेको छ त यसको बारेमा पनि बताइदिनुहोस् न।
सर्प सम्बन्धी धेरै चाहिँ भनौँ न मिथ्याहरू धेरै चाहिँ सुनिन्छ त्यो तालिमको क्रममा जाँदाखेरि। उदाहरणको लागि यता चाहिँ के भने हाम्रो सर्पले टोकिसकेपछिको दुध खुवाउनु हुँदैन 3 महिनासम्म भन्ने एउटा चाहिँ भ्रम पनि एउटा मेन कुरो छ। हामी कहाँ चाहिँ त्यो धानी झाँक्री कहाँ जाने, धानी झाँक्री कहाँ गइसकेपछि चाहिँ त्यहाँ चाहिँ उनीहरूले त्यो चाहिँ भनौँ न उनीहरूले मन्तरेर दिएको पानीले ठिक हुन्छ भन्ने हेरेको भ्रम छ। र त्यस्तै आएर चाहिँ प्राथमिक उपचारको क्रममा चाहिँ मान्छेले धेरै ठाउँमा बाँधेर चाहिँ ल्याउने एउटा प्रथा, त्यो चाहिँ उनीहरूको एउटा सोच चाहिँ के भनेदेखि बाँधिसकेपछि त्यो जुन हाम्रो भेनम चाहिँ चाँडै सर्दैन भन्ने एउटा धारणाले गर्दाखेरि धेरै ठाउँमा बाँधेर आउने एउटा कुरा छ भने अर्को चाहिँ उनीहरूले त्यो काटेर चाहिँ त्यो रगत बगाएपछि आउने अनि त्यसै गरेर उनीहरूको त्यहाँ उनीहरूले पहिलादेखि चलनमा आएको ढुङ्गा जुन चाहिँ नि गरुड ढुङ्गा भनेर चाहिँ चिनिन्छ त्यो चाहिँ नि लगाएर आउने अनि त्यसपछि आएर कसै कसैले चाहिँ जडीबुटीहरू पनि खाएर आउने र एवं रूपले अनि मान्छेहरूले चाहिँ खुर्सानी खुवाएर हेर्ने र पिरो भयो कि भएन भनेर चाहिँ त्यो उनीहरूले ग्रामलाई सोध्ने र पिरो चाहिँ भयो भने चाहिँ केही भएन भन्ने चाहिँ सोच, पिरो भएन भने चाहिँ लाइफलाई चाहिँ विष लाग्यो भन्ने एउटा त्यो धारणा र अनि अर्को चाहिँ के छ भने सर्पले देखिसकेपछि सर्पलाई चाहिँ मारिहाल्ने एउटा किनभने त्यो डरको कारणले मार्ने अनि त्यो मार्दाखेरि पनि उसले फोटो खिच्छ अरे अनि फोटो खिचिसकेपछिको पछि आएर फेरि हमला गर्न सक्छ भन्ने सोचले चाहिँ सर्प मार्दाखेरि पनि धेरै जसोले त्यो टाउकोमा नै थिच्ने र त्यो आँखालाई चाहिँ एकदमै धेरै नराम्रोसँग चाहिँ त्यहाँ आँखामा चोट पुर्याएर चाहिँ मार्ने एउटा चलन छ।
अन्त्यमा नाग पञ्चमी विशेष रेडियो कार्यक्रममा तपाईँहरूसँग कुराकानी गरिरहँदा नाग पञ्चमीमा सर्पदंश सञ्चार अभियानको चर्चा गर्नु किन महत्वपूर्ण छ त भनिदिनुहोस् न डाक्टर सञ्जीव कुमार शर्मा।
सर्प र मानिसको सम्बन्ध अत्यन्तै विचित्र लाग्छ मलाई। एकातिर हामी देवता भनेर पूजा गर्छौँ, अर्कोतिर कतिपय मानिसहरूलाई यसले खाने पनि गर्छन् र कतिपयले सर्प देख्ने बित्तिकै मार्ने पनि गर्छन्। हेट एन्ड लभको रिलेसन छ जस्तो लाग्छ। विशेष गरी सर्प चाहिँ किसानहरूको परम बन्धु हो, मित्र हो, यसले गर्दाखेरि मुसाहरू आइदिएर अन्न बाली जोगाइदिन्छ र सर्पले चाहिँ मानिसलाई आफ्नो जीव आफ्नो पेट भर्न चाहिँ होइन कि आत्मरक्षाको लागि मात्रै सर्पले दस्त छ भन्ने कुराहरू जनचेतनाहरू जगाउन पनि विशेष दिन तोकेर जस्तै हामीले मधुमेह दिवस एचआइभी दिवस भन्छौँ त्यस्तै एउटा विशेष दिन तोकेर समग्रमा कार्यक्रम गर्दाखेरि अलि जनमानसमा यसको प्रभाव बढी हुन्छ यो सम्बन्धी ज्ञानको अभिवृद्धि हुन्छ भन्ने नाराले नै गर्दा हाम्रो धार्मिक परम्परासँग जोडिएर यसलाई प्रचार प्रसार गर्दाखेरि मलाई लाग्छ अलिक बढी प्रभावकारी जस्तो लाग्छ र नाग पञ्चमीमा सर्पदंशबारे कुरा गर्नु अत्यन्तै उचित र सान्दर्भिक छ जस्तो लाग्छ।
र तपाईँहरू सबैजनालाई सर्पदंश रोकथाम अभियानको सफलताको शुभकामना छ र यति महत्त्वपूर्ण जानकारी दिनुभएकोमा र तपाईँहरू सबैजनाको महत्त्वपूर्ण समयको लागि पनि धेरै धेरै धन्यवाद।
यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ। सर्पदंश अथवा सर्पको टोकाइबाट बच्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देशमा आफ्नो विचार र पृष्ठपोषणका लागि आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701
अथवा 01544-3604
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठनका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
सहभागी श्रोता, आजको यस नाग पञ्चमी विशेष रेडियो कार्यक्रम जीवन सन्देशको आज यस भागबाट नाग पञ्चमीको फेरि पनि धेरै धेरै शुभकामना दिँदै म अचला
र म सविन बिदा माग्छौ।
नमस्ते, नमस्ते।